असल मसला तो यही है कि वो जीत नहीं रही है।
छः विकेट्स लेने के बाद आई थिंक वो काफ़ी हम खुश थे।
कुंतल यार अच्छे सवाल पूछा करो, बट आपने सवाल पूछा तो जवाब देना हो।
There it is. The arms go aloft and Novak Djokovic yet again.
पाकिस्तानी क्रिकेट को जीत की तलाश, इंडिया 300 करके भी मैच हारा और ऑस्ट्रेलियन ओपन के फैसला कुन लम्हात। खेल के मैदान से अहमद रजा का सलाम। पाकिस्तानी क्रिकेट टीम न्यूजीलैंड के दौरे में जीत की तलाश में है। पहला T20 इंटरनेशनल जीतने के बाद अगले दोनों T20 मैचों में बदतरीन शिकस्त के बाद पहले वनडे में भी पाकिस्तानी टीम के सितारे गर्दिश में ही रहे और जीत उससे दूर ही रही। दूसरा वनडे बारिश ले उड़ी और अब इतवार को होने वाला तीसरा वनडे इंटरनेशनल पाकिस्तानी टीम के लिए इस लिहाज से अहमियत रखता है कि अगर वो ये मैच जीत गई तो सीरीज बराबर हो जाएगी। लेकिन एक और अगर भी है, ऐसा ना हुआ तो फिर T20 सीरीज की तरह वनडे सीरीज भी हाथ से गई। पाकिस्तानी क्रिकेट टीम जम के क्यों नहीं खेल पा रही और आने वाले एशिया कप और ICC वर्ल्ड T20 में उसकी कारकर्दगी पर इसका क्या असर पड़ेगा, इस पर जरा देर में नजर डालते हैं। पहले पाकिस्तानी वनडे टीम के कप्तान अजहर अली की बातें कि उन्होंने कीवीज के हाथों पहले वनडे इंटरनेशनल में शिकस्त पर क्या कहा।
जिस चीज़ को देखते हुए बॉलिंग की थी उसको जो है वो छः विकेट्स लेने के बाद आई थिंक वो काफ़ी हम खुश थे कि यू नो बड़ा अच्छा स्टार्ट मिल गया। ऑब्वियसली उनकी जो मेन बैटिंग लाइनअप थी सारी पवेलियन में जा चुकी थी, तो वहाँ पे आई थिंक हमने अपॉर्चुनिटी मिस की है उनको चीपली आउट करने में। उसमें ऑब्वियसली फील्डिंग में कुछ चांसेस मिस हुए, उसके अलावा यू नो कह सकते हैं कि थोड़ा फील्डिंग लैप्सेस के होने की वजह से थोड़ा उनको लीवरेज मिला। उसके बाद उन्होंने जो है अटैक किया बॉलर्स के ऊपर और जो लास्ट फ्यू ओवर्स थे उसके अंदर जो है वो बहुत सारे बहुत ज़्यादा रन बन गए, जिसकी वजह से आई थिंक वो इतना टोटल करने में कामयाब हुए।
अजहर अली से जब ये पूछा गया कि चलें बॉलर्स तो रन नहीं रोक सके लेकिन बैट्समैनों को क्या हो गया, जवाब था
स्टार्ट उतना अच्छा नहीं था, लेकिन ये कि जब हफीज़ भाई और बाबर आजम खेल रहे थे तो बड़ा अच्छा आई थिंक जा रहा था और पार्टनरशिप बड़ी अच्छी नज़र आ रही थी। अगर वो थोड़ी सी और चलती तो मेरे ख्याल में मैच का जो पिक्चर है वो डिफरेंट होती, लेकिन अनफॉर्चुनेटली हमने 2-3 विकेटें बड़े रॉन्ग टाइम पे लूज़ की, जिसकी वजह से आई थिंक जो है रन चेज जो है नहीं हो सका। विकेट ज़रूर ऐसा था कि जिस पर रन चेज हो सकता था।
और अब न्यूजीलैंड के इस दौरे के दौरान पाकिस्तानी क्रिकेट टीम की कारकर्दगी का पोस्टमार्टम, क्या हुआ, क्यों हुआ और टीम पर उसके मुमकिन असरात, आइए हमारे स्पोर्ट्स रिपोर्टर अब्दुलरशीद शकूर से जानें। जी अब्दुलरशीद शकूर, ये बताइए कि पाकिस्तानी टीम का असल मसला है क्या, क्यों उसकी कारकर्दगी में मुस्तकिल मिजाजी का फुकदान नज़र आता है।
असल मसला तो यही है कि वो जीत नहीं रही है। और ना जीतने की जो बुनियादी वजह ये है कि जो कारकर्दगी है उसमें तसलसल नहीं है। एक दिन वो बहुत अच्छा खेलती है तो लोग खुश हो जाते हैं, उनको खुशी मिल जाती है कि आज पाकिस्तान टीम जो है वो बहुत अच्छा खेली है, लेकिन अगले ही दिन उसकी जो परफॉर्मेंस होती है तो ऐसा लगता है कि उससे ज़्यादा बुरा खेलने वाला कोई और नहीं है। कई हो सकती हैं उसकी वजूहत, लेकिन जो बुनियादी जो वजह है कि सिलेक्शन जो होता है उसमें हम देखते हैं कि तसलसल नहीं है। और कुछ जो खिलाड़ी हैं टीम के उनके जहन में शायद अब ये बात बैठ गई है कि अगर वो कुछ भी नहीं करेंगे तब भी वो टीम में रहेंगे। बिल्कुल ये है।
तो इसकी क्या वजह उनके जहन में ऐसा क्यों है? मतलब
इसकी वजह ये है कि जो कप्तान हैं या टीम मैनेजमेंट है उन्होंने उनको बहुत ज़्यादा कॉन्फिडेंस दे दिया, और ये हर दौर में रहा है कि जो कप्तान के कुछ खिलाड़ी जो होते हैं वो कप्तान के फेवरेट्स होते हैं और उन पर ज़्यादा एतमाद वो करते हैं कि उनको पता होता है कि परफॉर्म करेंगे और रिजल्ट वो देंगे,
लाडले होते हैं।
और उसका एक पॉजिटिव भी पहलू है और नेगेटिव भी है कि पॉजिटिव ये है कि ठीक है अगर वो परफॉर्म कर रहे हैं तो हमें कोई एतराज़ नहीं है कि वो लाडले हैं या मतलब आंखों के तारे हैं, लेकिन एक हद होती है कि अगर आप परफॉर्म नहीं कर रहे हैं तो फिर कप्तान को, मैनेजमेंट को, सिलेक्शन कमेटी को फिर सोचना पड़ता है कि उनको फिर बाहर बिठा के दूसरों को मौका दिया जाए।
तो कौन कौन से लाडले हैं आपके ख्याल में
हैं? मतलब इस वक्त तो देखा जाए तो देखें पाकिस्तान टीम की, न्यूजीलैंड की अगर हम कारकर्दगी की बात करें तो उसमें 2-3 खिलाड़ी ऐसे हैं कि जिनकी जो परफॉर्मेंस थी वो बहुत ही मायूस कुन रही। अहमद शहजाद, उमर अकमल, सुहेब मकसूद, ये 2-3 ऐसे प्लेयर हैं और اس لیے ان کی پرفارمنس بھی نظر آتی ہے کہ وہ نئے نہیں ہیں, ان کو کھیلتے ہوئے کافی عرصہ ہو گیا ہے. خاص طور پر عمر اکمل, احمد شہزاد ایکسپیرینس پلیئر ہیں, تو ذمہ داری ان کو لینی چاہیے تھی, لینی چاہیے, اس کے بغیر کام نہیں چلے گا, ان کو ڈلیور کرنا ہے. اب وہ پرفارم نہیں کر رہے, اس کا اثر پھر پوری ٹیم پر پڑتا ہے. مڈل آرڈر بیٹنگ جب آپ کی کولیپس ہو جاتی ہے, خاص طور پر جیسے ٹی ٹوینٹی ہے, ٹی ٹوینٹی میں ایک یا دو ایسی اننگس ہوتی ہیں جو 20 اوورس میں آپ کا اسکور جو ہے وہ اوپر تک لے جاتی ہیں. انفارچونیٹلی عمر اکمل سے بھی اسکور نہیں ہوا, ایک آدھ میچ میں وہ کھیلے اور اپنی پھر وکٹیں اس طرح گنوائیں انہوں نے. احمد شہزاد کے ساتھ بھی یہی مسئلہ رہا.
آنے والے ٹورنامنٹس ہیں, ایشیا کپ ہے, آئی سی سی ورلڈ ٹی ٹوینٹی ہے, اس کے لیے پاکستانی ٹیم کے اعتماد کو کتنا دھچکا پہنچا ہے یا پہنچے گا؟
بہت زبردست دھچکا پہنچا ہے, کیونکہ یہ نیوزی لینڈ کی جو سیریز تھی پاکستان کی, اس کے بعد اب پاکستان نے کوئی ٹی ٹوینٹی انٹرنیشنل نہیں کھیلنا, مطلب ایشیا کپ ہے, ٹھیک ہے, ایشیا کپ کھیلنا ہے, کوئی آپ کی بائی لیٹرل سیریز نہیں ہے. اب ایشیا کپ میں آپ نے بنگلہ دیش, انڈیا اور سری لنکا سے کھیلنا ہے, وہ ایک ٹف کمپٹیشن ہے. پاکستان ٹیم کو یہ ایک اچھا موقع ملا تھا کہ نیوزی لینڈ کے دورے میں پاکستان ٹیم کا جو کمبینیشن ہے وہ ترتیب دے دیا جاتا, اور وہی کمبینیشن جو ہے وہ ایشیا کپ میں آزمایا جاتا, تاکہ آپ کو ورلڈ ٹی ٹوینٹی کی تیاری مل جاتی اور وہاں آپ جو ہے اچھی تیاری کے ساتھ جاتے.
اور اب بھارتی کرکٹ ٹیم کا ذکر, جس کے ستارے بھی کم گردش میں نہیں. وہ جب بھی آسٹریلیا کا دورہ کرتی ہے, بہت سے لوگ مذاق میں بس ایک ہی سوال پوچھتے ہیں, کتنے رن سے ہاریں گے؟ ٹیم اس وقت پھر آسٹریلیا کے دورے پر ہے, جہاں وہ 5 ون ڈے میچوں کی سیریز میں وائٹ واش سے بچ گئی ہے. مگر سیریز آسٹریلیا نے 4-1 سے اپنے نام کر لی ہے. بھارتی ٹیم اپنے میدانوں پر تو شیر, لیکن باہر جا کر وہ جیتنا کیوں بھول جاتی ہے؟ دلی سے سہیل حلیم کی رپورٹ.
آسٹریلیا کی تیز وکٹوں پر بیٹنگ کرنا تو کبھی آسان نہیں تھا, وہاں بال باؤنس بھی کرتی ہے اور تیز بھی آتی ہے, لیکن اس مرتبہ وکٹوں میں وہ بات نہیں تھی. بھارتی ٹیم کی بیٹنگ خوب چلی اور نتیجہ یہ ہوا کہ 5-1 روزہ میچوں کی سیریز میں دونوں ٹیموں کے مجموعی رنز کا ریکارڈ بھی ٹوٹا اور سب سے زیادہ سینچریاں بھی بنائی گئیں. لیکن پھر بھی آسٹریلیا 1 کے مقابلے میں 4 میچوں سے سیریز جیت گیا. بھارت کے سابق فاسٹ بولر مدن لال کہتے ہیں کہ اس مرتبہ آسٹریلیا کی بولنگ بھی کمزور تھی.
نہیں, بالکل جانے پہچانے نام نہیں ہے, 120-125 میں گین کر رہے ہیں. دیکھیے وراٹ کوہلی اور شکھر دھون نے کیسا پیٹا ان کو, اور وہ لگ ہی نہیں رہے تھے کہ وہ بالر ہے جب وہ بیٹنگ کر رہے تھے. اور بالکل صحیح بات ہے کہ اگر ان کے مین اسٹرائک بالر کھیل رہے ہوتے تو کہانی اور ہی ہوتی, دشا اور ہی ہوتی. کوئی
وہ یہ بھی مانتے ہیں کہ بھارتی بولرز کنڈیشنز کا فائدہ نہیں اٹھا پائے.
دیکھیے بہت زیادہ خراب بالنگ کر رہے ہیں, اور ایک تو وکٹ بھی کافی اچھے ہیں, یہ کوئی ایکسکیوز نہیں ہے. پر دوسری بات میں یہ کہنا چاہوں گا کہ صرف شان شرما کو چھوڑ کے اور میں باقی جتنے بھی بالرز ہیں انہوں نے بہت خراب بالنگ کی ہے, کیونکہ آپ ایک تو آپ کی سپیڈ نہیں ہے اور دوسرا آپ شارٹ پچ گین کرتے چلے جائیں, ہر اوور میں ایک دو شارٹ پچ گین کریں گے تو آپ کو رن پڑیں گے ہی پڑیں گے, کیونکہ آسٹریلین جو ہیں وہ کٹ اور پل کے بہت بڑے کھلاڑی ہیں, وہ روز کھیلتے ہیں ایسی وکٹوں کے اوپر.
کپتان مہندر سنگھ دھونی کو بھی میچوں کے بعد پریس کانفرنسز میں مشکل سوالات کا سامنا کرنا پڑا. ایک صحافی نے ان سے پوچھا کہ کیا نوجوان کھلاڑیوں میں بین الاقوامی کرکٹ کھیلنے کا بالکل دم نہیں ہے؟
کیا آپ کو لگتا ہے اپنے ٹیم میں بہت ایسا کھلاڑی ہے جن کا انتراشٹری کرکٹ کھیلنے کا اتنا دم نہیں ہے, بھلے وہ انیکسپیرینس ہے؟
کنتل یار, اچھے سوال پوچھا کرو, بٹ آپ نے سوال پوچھا تو جواب دینا ہوگا. دیکھیے میں پہلے بھی بولتا آیا ہوں, ہر کوئی الگ طریقے سے سچویشن ہینڈل کرتا ہے, اور جہاں تک نیچے بیٹنگ کرنے کی بات کی جائے تو سب سے زیادہ ٹف وہی سچویشن ہوتا ہے, اور عام طور پر اگر دیکھیں تو گھوم پھر کے بولر پہ ہی پریشر پڑتا ہے. اگر زیادہ رن ہو گئے تو وہ بولیں گے بھائی یہ 220 کا وکٹ تھا, 230 رن آپ نے دے دیے. اگر آپ چیز نہیں کر پائے تو آپ بولیں گے 10 رن بولر نے زیادہ دے دیے.
ہر پریس کانفرنس میں انیکسپیرینس پلیئرز کو پروٹیکٹ کرتے ہیں, آپ کہتے ہیں کہ
سابق کرکٹر آکاش چوپڑا مانتے ہیں کہ اگر حالات سازگار نہ ہوں تو بھارتی بولرز کمزور پڑ جاتے ہیں.
یہ بات بھی ماننی پڑے گی کہ یہ پچز جو ہیں یہ بلے بازی کے لیے بہت انکول ہے, تو بلہ بہت زیادہ ہاوی ہے اور بھارتی گیند بازوں کو اگر پچ میں سے مدد نہ ملے تو ان کا قد گھٹ کر آدھا ہو جاتا ہے.
لیکن اب نگاہیں ٹی ٹوینٹی کے عالمی کپ پر ٹکی ہوئی ہیں جو مارچ میں بھارت میں کھیلا جائے گا.
There it is. The arms go aloft and Novak Djokovic yet again has the hoodoo over Roger Federer.
یہ سوتی جھلک ہے آسٹریلین اوپن کی, جو فیصلہ کن مرحلے میں داخل ہو چکی ہے. سوئٹزرلینڈ کی مارٹینا ہنگس اور انڈیا کی ثانیہ مرزا کی جوڑی نے ویمن ڈبلز کا فائنل جیت کے ٹائٹل اپنے نام کر لیا ہے۔ ہنگس اور مرزا کی جوڑی اس سے پہلے ومبلڈن اور یو ایس اوپن بھی جیت چکی ہے اور اب ان کی نگاہیں فرینچ اوپن پر ہیں۔ خواتین کے سنگل مقابلوں کا فائنل دنگل عالمی نمبر ایک سرینا ولیمز اور اینجلک کربر کے درمیان ہوگا، جبکہ مردوں کے سنگل مقابلوں کے فائنل میں سربیا کے نوواک جوکوویچ اینڈی مرے سے ٹکرائیں گے۔ اور آخر میں ایشین اسپورٹس بیٹ کے ساتھ لاہور سے سلطان محمود۔
انڈیا نے پاکستان کو 45 رن سے ہرا کر بلائنڈ کرکٹرز کے لیے پہلا ایشیا کپ کرکٹ ٹورنامنٹ جیت لیا۔ 12ویں ساؤتھ ایشین گیمز میں حصہ لینے کے لیے 32 ارکان پر مشتمل پاکستانی کھلاڑیوں کا پہلا گروپ منگل کے روز گوہاٹی روانہ ہو رہا ہے۔ گیمز اگلے ماہ کی 6 تاریخ سے انڈیا کے شہر گوہاٹی اور شیلانگ میں منعقد کی جا رہی ہیں۔ مجموعی طور پر 417 کھلاڑیوں کا دستہ گیمز میں پاکستان کی نمائندگی کرے گا، جو 9 گروپوں میں انڈیا پہنچے گا۔ ریو ورلڈ اولمپک کے امیدوار پاکستان کے شاہ حسین شاہ کیوبا میں ہوانا گرام پری جوڈو کے 100 کلوگرام کے مقابلے میں ازبکستان کے کھلاڑی قربانوف سویب سے ہار گئے۔ 25ویں سلطان ازلان شاہ گولڈ کپ ہاکی ٹورنامنٹ اپریل کی 7 تاریخ سے ملیشیا کی ریاست اپو میں کھیلا جائے گا۔ پاکستان کی سینئر ہاکی ٹیم ٹورنامنٹ میں شرکت کرے گی۔ ہانگ کانگ کی ٹی یانا نے ساؤتھ کوریا کی یانگ ہو آن کو 4-3 سے ہرا کر انٹرنیشنل ٹیبل ٹینس فیڈریشن ورلڈ ٹور کی ہنگیرین اوپن ٹیبل ٹینس چیمپئن شپ میں ویمن سنگل ٹائٹل جیت لیا۔
اسی کے ساتھ احمد رضا کو اب اجازت دیجیے۔